तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
नेपालले यसै हप्ता क्रिप्टो करेन्सीमा हुने कुनै पनि कारोबार निषेधित गरेको छ। इन्टरनेटमा कतिपय सामानहरू किन्न मिल्ने वा आफ्नो खातामा पनि राखेर पैसामा साट्न मिल्ने यो क्रिप्टो करेन्सी भर्चुअल अर्थात् इन्टरनेटमा मात्र पाइने गर्दछ र यसको भौतिक अस्तित्व हुँदैन। अब यसको कारोबार निषेध गर्ने निर्णय कतिको सजिलो वा चुनौतीपूर्ण छ भन्नेबारे नेपाल संवाददाता सेवा भट्टराईले नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टसँग गरेको कुरा अबको प्रस्तुतिमा।
यो क्रिप्टो करेन्सी ब्यान चाहिँ किन गर्ने निर्णय गर्नुभयो ब्याङ्कले?
नेपालमा क्रिप्टो करेन्सी, भर्चुअल करेन्सी लगायतका अथवा हाइपर फन्ड भनेर जुन अहिले आइरहेछ यस्तोमा लगानी गर्न दिने भन्ने व्यवस्था नै छैन। कहिले पनि यो कुरा अनुमति नदिएको विषय हो र पछिल्लो समय यसमा विशेष गरिकन सर्वसाधारण नेपालीहरूलाई पनि प्रलोभनमा पारेर उच्च प्रतिफल प्राप्त हुन्छ, छोटो समयमै यसमा लगानी गर्नुहोस् भन्ने किसिमको आकर्षक प्याकेजहरू दिने र सर्वसाधारणको लगानी, सर्वसाधारणको बचत, उहाँहरूले दुःखले आर्जन गरेको रकम जुन ब्याङ्कमा राख्नुभएको हुन्छ अथवा आफूसँग राख्नुभएको हुन्छ त्यसमा भोलि त्यहाँनिर ठुलो जोखिम उत्पन्न हुने अवस्था देखियो। यो पछिल्लो समय हामीलाई केही यस्ता जानकारीहरू, केही सूचनाहरू आए कि आम मान्छेहरूलाई प्रलोभनमा पारेर यस्तो विषयमा लगानी गर्न प्रोत्साहित गरिएको छ, उच्च प्रतिफल दिने भन्ने हिसाबबाट। र अर्को कुरो चाहिँ रेमिट्यान्स जुन ब्याङ्किङ प्रणालीबाट आउनु पर्थ्यो त्यो रेमिट्यान्स समेत चाहिँ प्रभावित हुने अवस्था देखियो। यसरी चाहिँ दुःख गरिकन मान्छेहरू विदेशमा काम गरिरहनु भएको हुन्छ, उहाँहरूको आर्जन समेत चाहिँ यस प्रकारको भर्चुअल करेन्सी, क्रिप्टो करेन्सीमा लगानी गर्न दिँदाखेरि घर परिवारले पनि रेमिट्यान्स समयमा नपाउने र त्यो डुब्ने जोखिम छ। यो सबै तथ्यलाई मध्यनजर गरिकन नेपाल राष्ट्र ब्याङ्कले पछिल्लो समय सर्वसाधारणको जानकारीको लागि सूचना पनि प्रकाशित गरिसकेको छ, यो भर्चुअल करेन्सी लगायतका कुनै पनि इन्स्ट्रुमेन्टमा लगानी नगर्नुहोस्, यो लगानी गर्दा व्यक्तिगत रूपमा पनि जोखिम छ, अर्थतन्त्रलाई पनि जोखिम छ, ब्याङ्किङ प्रणाली र समग्र वित्तीय सिस्टममै यो जोखिम उत्पन्न हुन्छ भन्ने कुरो नेपाल राष्ट्र ब्याङ्कले सुसूचित गराएको हो।
हजुर सर, अनि अब यो कारोबार त सबैले आफ्नो घर घरबाट गरिरहेका हुन्छन्, यसलाई नियमन चाहिँ कसरी गर्ने सोच्नु भएको छ? विशेष गरी अब विदेशमा पनि गरिरहेका हुन्छन् यो चाहिँ।
अब यसको मुख्य विषय यसमा गम्भीर हुनुपर्ने व्यक्ति स्वयंले जसले यो लगानी गर्नुहुन्छ उहाँहरू आफू गम्भीर हुनुपर्छ। छोटो समयमा केही समय चाहिँ प्रतिफल प्राप्त भयो, धेरै ठुलो रिटर्न आइरहेछ, यो गर्दा राम्रै हुन्छ भन्नु हो भने भोलि आफ्नो लगानी, आफ्नो बचत चाहिँ डुब्ने खतरा छ। त्यसैले मान्छेहरू पहिले स्वनियमनमै बस्नुपर्छ र अब कतिपय यस्ता कुराहरू सार्वजनिक जानकारीमा आइसकेपछि अन्य नेपालको सरकार अन्तर्गतका, नेपाल सरकारका अन्य प्रशासनिक निकायहरू छन् जसले कानुनलाई इन्फोर्समेन्ट गर्छन्, ल इन्फोर्समेन्ट एजेन्सीहरूले पनि यसमा चासो राखिरहेछन्, यो कुरो सार्वजनिक जानकारीमा आइसकेको विषय पनि हो।
भन्नाले अहिले इमिडिएटली चाहिँ यसलाई नियमन गर्ने कुनै मेकानिजम चाहिँ छैन हो सर?
त्यो अहिले त यसलाई चाहिँ प्रतिबन्धै गरिहाल्छ त, यसमा संलग्न हुने व्यक्तिलाई सरकारका विभिन्न निकायहरू जसले चाहिँ मैले त्यसैले भने कानुनी दायराभित्र ल्याउनुहुन्छ, अन्य निकायहरूले समेत यसमा चाहिने सम्बन्धित व्यक्तिहरूलाई, यसमा लगानी गर्ने व्यक्तिलाई चाहिने कानुनी दायरामा ल्याउनुहुन्छ।
हजुर सर, अनि अब अहिले चाहिँ संसारका थुप्रै देशहरूले चाहिँ यस्तो खालको करेन्सीहरूलाई चाहिँ स्वीकार गर्न थालिसकेका छन्। यो अवस्थामा नेपाल चाहिँ यो सिस्टमबाट बाहिर हुनु गर्दाखेरि चाहिँ नेपालीहरूलाई झन् बेफाइदा हुने हो कि, त्यस्तो चाहिँ सोच्नु भएको छ कि छैन?
अब यो अहिले धेरै देशले यसलाई अलाउ गरेको भन्ने विषय चाहिँ होइन। यो केही मुलुकहरूमा त्यहाँको केन्द्रीय ब्याङ्कले, जस्तो नेपालमा नेपाल राष्ट्र ब्याङ्क छ, अन्य मुलुकहरूमा केन्द्रीय ब्याङ्कले डिजिटल करेन्सीलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा अध्ययन चाहिँ भइरहेछ। यस्तो किसिमको क्रिप्टो भर्चुअल लगायतलाई चाहिने मान्यता दिएका मुलुकहरूले पनि यो जोखिम उत्पन्न हुन्छ है, अथवा जुन मुलुकमा यो कारोबार भइरहेछ त्यो मुलुकहरूमा चाहिँ जोखिम उत्पन्न हुन्छ है भन्ने अवेरनेस पनि यो विषयमा दिएको छ। त्यसैले हामी लगानीकर्ताहरू मूलत यसमा चाहिने प्रथमत यसमा आफू सचेत हुनुपर्छ भन्ने हाम्रो अनुरोध हो।
कोही कोही मान्छेहरूले चाहिँ लामो समयदेखि गरिरहेका छन्, अब पैसा गुमाउने मात्रै होइन पैसा कमाएका पनि छन्, अब यो सिस्टमले चाहिँ नेपालीहरूलाई कसरी फाइदा गर्छ भन्नेतिर सोच्नुपर्ने पनि थियो कि, अथवा यसलाई निषेध नै गर्दाखेरि झन् बेफाइदा हुन्थ्यो कि भन्ने मेरो प्रश्न हो सर।
हामीले अहिले चाहिँ यसले हाम्रो सिस्टममा कन्ट्रिब्युसन कतै गर्दैन, यसलाई चाहिने कुनै हाम्रो ऐनले कानुनले पनि मान्यता दिएको छैन र सिस्टममा यसले सहयोग पुर्याउने भन्दा पनि यसले घाटा पुर्याउँछ भन्ने केही विश्लेषण भएर नै यो अहिले सार्वजनिक जानकारीको लागि पछिल्लो पटक राष्ट्रमा हामीले सूचना निकालेको।
अनि भविष्यको नीति पनि यस्तै नै हो कि अथवा यसमा चाहिँ कसरी नेपाल सहभागी हुन सक्छ भन्ने खालको कुनै नीति लिने? हजुर,
तपाईँले सान्दर्भिक प्रश्न गर्नुभयो, भविष्यमा यस्तो क्रिप्टो भर्चुअल करेन्सी लगायतका विषय भन्दा पनि यिनीहरू त कानुनी रूपमा मान्यता नपाउनु भइ नै हाले, तर संसारका केही केन्द्रीय ब्याङ्कहरूले आफै डिजिटल करेन्सी निकाल्ने कुरो गर्दैछ र त्यो विषयमा हामी पनि अध्ययन गरिरहेका छौँ, डिजिटल करेन्सीको विषयमा अध्ययन गरिरहेका छौँ। तर यस प्रकारका यी नेटवर्किङ व्यवसाय प्रकृतिका विषयलाई अहिले नेपालले चाहिँ मान्यता दिन सक्दैन।
हजुर, अनि विदेशमा बस्ने मान्छे नेपालीहरूलाई पनि यो लागू हुन्छ नि होइन सर?
यो अहिले पछिल्लो पटक नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको सूचनाले यो कुरा प्रष्ट गरिसकेको छ।
हजुर, अनि उनीहरूलाई चाहिँ कसरी, उनीहरूले के गरिरहेछन् भन्ने कुरा चाहिँ कसरी मोनिटर गर्ने हो सर?
अब यो भोलि ब्याङ्किङ प्रणालीमा नेपालमा कारोबार गर्दा यस्ता विषयहरू आए, जानकारीमा आए भन्ने बित्तिकै नेपालमा कानुन इन्फोर्समेन्ट गर्ने सरकारका अन्य निकायहरू छन्, उनीहरूले यसलाई चाहिँ आफ्नो नोटिसमा लिन्छन् र कानुनी दायरामा सम्बन्धित व्यक्ति अथवा यसरी चाहिँ कारोबार गर्ने समूह कानुनी दायरामा चाहिँ पर्ने हुन्छ।
र अब यसै हप्तादेखि चाहिँ क्रिप्टो करेन्सीमा हुने कुनै पनि कारोबार निषेधित गरेको अवस्थामा नेपालले अब यो चाहिँ कतिको प्रभावकारी हुनसक्छ, सफल हुनसक्छ सक्दैन, कतिको चुनौती छ भन्ने सम्बन्धमा राष्ट्र नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टसँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी सुनिहाल्नुभयो। अब भने
लाइक, सेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।